السلام عليكم ورحمه الله وبركاته. نحمده ونصلي على رسوله الكريم. اما بعد، اعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها النبي جاهد الكفار والمنافقين واغلظ عليهم، صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم. صلاة وسلاما عليك يا رسول الله صلى الله تعالى عليك وسلم. میرے دوستو اور بزرگو، آج کے زمانے میں سنیوں کے لیے قدم قدم پر پریشانیاں نظر آ رہی ہیں. اس سے پہلے بھی اور ابتدائی زمانہ میں بھی اس قسم کی پریشانیاں تھیں. وہ پریشانیاں کیا ہیں؟ دشمن کی پریشانی. حضور اکرم سید عالم صلی اللہ علیہ وسلم 13 سال تک مکہ مکرمہ میں دین اسلام کی تبلیغ فرمائی. اس وقت آپ کے سامنے دشمنوں کی ایک جماعت تھی، یعنی کھلم کھلا وہ کفر و شرک کرتے تھے اور سینہ تان کر کے حضور اکرم صلی اللہ علیہ وسلم کی مخالفت اور دشمنی کا اعلان کرتے. سوکھے ڈھکے دشمن نہیں تھے، جس میں ابو لہب تھا، ابو جہل تھا، عتبہ تھا، شیبہ تھا، بڑے بڑے پاکھنڈی. اس کو ایک لفظ میں آپ یاد کر لیجئے، ابو جہل اینڈ کمپنی. یہ حضور اکرم صلی اللہ علیہ وسلم کے کھلے ہوئے دشمن تھے. سب جانتے تھے یہ دشمن ہیں. 13 سال کی زندگی حضور اکرم صلی اللہ علیہ وسلم نے ان دشمنوں میں رہ کر ہزاروں مصیبتیں، تکلیفیں اٹھائیں، اور اس کے بعد جب ظلم کی انتہا ہو گئی تو حضور اکرم صلی اللہ علیہ وسلم نے مسلمانوں سے فرمایا کہ تم مکہ چھوڑ کر کے جہاں تم کو سکون سے رہنے کا موقع ملے ان ملکوں میں چلے جاؤ. کتنا ظلم ہوگا سوچو کہ حضور صلی اللہ علیہ وسلم نے اپنے ماننے والوں کو حکم دیا مکہ چھوڑ. تمہاری جان کا خطرہ، مال کا خطرہ، ہر وقت ظلم و ستم. بہت سے صحابہ کرام نے الگ الگ ملکوں میں ہجرت کر، تھوڑے سے لوگ مکہ مکرمہ میں رہ گئے تھے اور حضور اکرم صلی اللہ علیہ وسلم تھے. پھر اور ظلم بڑھا، اللہ تعالی نے حضور صلی اللہ علیہ وسلم کو حکم دیا، حبیب آپ بھی اب مکہ چھوڑ. ابھی تو ہم اپنے گھر میں رہ گئے ہیں، اپنا وطن چھوڑنے کی نوبت نہیں آئی. وہ زمانہ جب حضور اکرم صلی اللہ علیہ وسلم پر ظلم و ستم کے پہاڑ توڑے جا رہے تھے. اتنا ظلم اتنا ظلم کی رب نے فرمایا حبیب اب مکہ چھوڑ. حالانکہ اللہ تعالیٰ اس بات پر قدرت رکھتا تھا کہ پہاڑوں کو حکم دیتا تو کافروں کو سب پہاڑ پیس کر کے رکھ سکتے. اپنے محبوب کو مکے سے مدینہ بھیج رہا. مسلمانوں کو اس کی ضرورت نہیں تھی. اللہ تعالیٰ قدرت والا تھا, زمین کو حکم دیتا زمین پھٹ جاتی اور سب گھر کا مسلمان خوش و خرم زندگی بسر کر. لیکن یہ سب اللہ تعالیٰ نے اپنا قدرت کا مظاہرہ نہیں فرمایا اور نبی کو حکم نہیں دیا کہ ان کے لیے آپ ہلاکت کی دعا کیجیے کہ آئے سب کے سب مر جائیں. نہیں, حضور صلی اللہ علیہ وسلم کو مکے میں 13 سال تک اللہ تعالیٰ نے ظلم سہتے 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 اور کافروں کو مہلت دی. اس کے بعد جب اللہ تعالیٰ نے حکم دیا حضور نے مکہ چھوڑا اور مدینہ منورہ آئے. مدینہ میں پہلے سے اسلام کی کچھ روشنی پھیل چکی اور مدینے کے لوگ بڑے مربت والے تھے, نرم دل تھے. جب حضور اکرم صلی اللہ علیہ وسلم وہاں پہنچے تو مدینے میں باہر آئے. تھوڑے سے مسلمان تھے لیکن سب کے سب جانصار تھے. حضور اکرم صلی اللہ علیہ وسلم نے وہاں سکون اور امن و عافیت کا سانس لیا. جب دوسرے ملکوں کے مسلمانوں کو پتا چلا کہ حضور مدینہ منورہ آ گئے ہیں تو آہستہ آہستہ سب مسلمان مدینہ پہنچنے لگے اور الحمدللہ ایک مسلم آبادی وہاں پر قائم ہو گئی. اب وہاں سے اسلام کا قرض و فر شروع ہوا. وہاں پر مدینہ میں ایک بہت بڑی آبادی یہودیوں کی تھی. اوس حضرت یہ یہودی وہاں اس لیے آباد ہوئے تھے, عیسائی اس لیے آباد ہوئے تھے کہ ان کی کتابوں میں یہ لکھا ہوا تھا کہ ایک آخری نبی پیدا ہوں گے جو ایسے شہر میں پیدا ہوں گے جو پہاڑوں سے گھرا ہوا ہوگا اور ان کی قوم جب ان پر ظلم کرے گی تو پھر وہ ایسی جگہ آئیں گے جو کھجور کے جھاڑوں سے گرا ہوا ہوگا. تو وہ ڈھونڈ ڈھونڈ کر کے مدینہ آ کر آباد ہو گئے. یہی وہ علاقہ ہے جہاں ہر طرف کھجوریں کھجوریں ہیں, کھجور کے جھاڑ ہر طرف نظر آ رہے ہیں. انہوں نے سمجھ لیا کہ یہی اس نبی آخر الزمان کی ہجرت کی جگہ ہے. تو وہ پہلے سے حضور کا انتظار کرتے ہوئے وہاں بڑی بڑی بستیاں انہوں نے قائم کر لی تھی, بڑی بڑی تجارتیں ان کی تھی. پورے آس پاس کے علاقوں میں وہی لیڈر تھے, وہی سردار تھے, وہی بادشاہ تھے. انہی کے حکم پر پورے مدینے اور مدینے کے دیہات عمل کرتے تھے. وہ اپنے کو وہاں کا زمیندار چودھری اور نواب سمجھتے تھے. جب حضور اکرم صلی اللہ تعالی علیہ وسلم یہاں ہجرت کر کے آئے, ہجرت کر کے آئے اور ان یہودیوں نے دیکھا کہ اب ہم کو کوئی نہیں پوچھ رہا ہے, سب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی عزت کر رہے ہیں, انہی کے حکم پر سب چل رہے ہیں. حالانکہ وہ آئے تھے نبی آخر الزمان پر ایمان لانے کے لیے, لیکن ان کا یہ خیال تھا کہ وہ نبی جو آئیں گے وہ یہودی قوم سے ہوں گے. لیکن حضور یہودی قوم سے نہیں, بنی اسحاق سے نہیں, بنی اسماعیل سے ہوئے. ان کے دلوں میں حسد پیدا ہو گیا. حضور کو جانتے تھے کہ یہی نبی آخر الزمان ہے لیکن ایمان نہیں لائے. قرآن فرماتا ہے یعرفونہ کما یعرفون ابناءہم. یہ سارے یہودی حضور کو ایسے ہی پہچانتے ہیں جیسے ہر باپ اپنے بیٹے کو پہچانتے. باپ اپنے بیٹے کو کیسے پہچانتا, شبہ نہیں ہوتا یہ میرا بیٹا ہے. شبہ ہو تو سب کو شبہ ہو جائے گا. ہر باپ اپنے بیٹے کو یقینی طور پر سمجھتا ہے کہ یہ تیرا بیٹا ہے. اللہ تعالیٰ قرآن مجید میں فرماتا ہے یہ یہودی نبی کے دشمنی کرتا ہے، حالانکہ دل میں وہ اس طرح رسول کو پہچانتے ہیں جیسے کہ اپنے بیٹے کو پہچانتے ہیں. نہیں مانے. حضور صلی اللہ علیہ وسلم کا دین پھیلتا گیا، حکومت قائم ہو گئی حضور کی. اب انہوں نے سوچا کہ یہ تو محمد صلی اللہ علیہ وسلم سے مقابلہ کرنا آسان نہیں ہے، تو پھر انہوں نے یہ مشورہ کیا کہ اس طرح اسلام کو نقصان نہیں پہنچایا جا سکتا ہے، کھل کر کے ان کی مخالفت کرنا یہ ہمارے لیے مصیبت بن جائے گی. تو پھر سب نے یہ مشورہ کیا کہ یہودی قوم بڑی ہی مکار ہے، تو سب نے یہ کہا کہ اب ان کی دشمنی چھوڑ دو، چلو سب مل کر یہاں میں حضور کی خدمت میں پہنچے سب یہودی اور حضور پر ایمان لائے اور کہنے لگے ہم بھی مومن ہیں، ہم بھی مومن ہیں، ہم بھی مومن ہیں، ہم بھی مومن ہیں. اور کس طرح سے وہ ایمان لائے کہ ظاہر میں بڑے وفادار اور اندر سے اتنا انتہائی غدار تھے، دل میں دشمنی تھی اور منہ پر دوستی تھی، یعنی ان کا ڈپلیکیٹ رویہ تھا، اندر سے دشمن اور اوپر سے دوست. سمجھ گئے؟ کتنے بڑے منافق، انہی کو قرآن نے منافق کہا. یہ حضور کی خدمت میں آتے تو کیسے ایمان لاتے؟ قرآن نقشہ پیش کر رہا ہے، وَإِذَا جَاءَكَ الْمُنَافِقُونَ قَالُوا نَشْهَدُ إِنَّكَ لَرَسُولُ اللَّهِ. اے حبیب، یہ منافق آپ کے پاس آتے ہیں اور کس طرح کلمہ پڑھتے ہیں؟ یہ مولانا احمد رضا کی بات نہیں ہے، اس مولا کی بات ہے جو سب کا مولا ہے. اللہ بھی مولانا ہے، سب کا مولانا ہے. ربنا ولا تحملنا ما لا طاقت لنا به واعف عنا واغفر لنا وارحمنا انت مولانا. اے اللہ، مولانا ہے، اس سے بڑا کوئی مولانا ہے؟ وہ میرا رب جن کو قرآن فرماتا ہے انت مولانا، مولا تو ہمارا مولا. وہ فرماتا ہے کہ یہ منافقون، یہ ڈپلیکیٹ جب آپ کے پاس آتے ہیں تو کیا کہتے ہیں؟ نشہدو انک لرسول اللہ، ہم سب گواہی دیتے ہیں سچے پیار سے ہلو ہلو بیٹھا رسول اللہ کی نشو رسول اللہ. اس کا ترجمہ یہ ہے کہ ہم سب گواہی دیتے ہیں، بے شک یقیناً آپ اللہ کے رسول، بے شک یقیناً آپ اللہ کے رسول. اللہ تعالیٰ فرماتا ہے اتنے اہتمام کے ساتھ یہ حضور کی رسالت کا کلمہ پڑھتے تھے، لیکن رب جو عالم الغیب و شہادہ ہے وہ سارے مسلمانوں کو بتا رہا ہے اور حضور پر یہ وحی اتار رہا ہے. واللہ یشہد واللہ یعلم انک لرسول اللہ، لرسول، بے شک اللہ تعالیٰ خوب جانتا ہے کہ آپ اس کے رسول ہیں. ان کے کہنے سے آپ اللہ کے رسول نہیں ہیں، اللہ نے خود ان کو رسول بنا. تم کہتے ہو رسول اللہ، تمہارے کہنے سے یہ رسول نہیں ہے، اللہ کے بھیجنے سے رسول. یہ جتنی چپڑی باتیں رہنے دو، والله يشهد ان المنافقين لكاذبون. یہ کلمہ پڑھنے والے حضور کا ہاتھ پکڑ پکڑ کر اللہ فرماتا ہے کہ اللہ گواہی دیتا ہے کہ یہ منافق یقیناً بے شک جھوٹے ہیں. منافقوں نے کیا جھوٹ بولا تھا؟ میں آپ سب سے پوچھ کوئی جھوٹی بات بولے تھے؟ کیا کہا تھا؟ نشہد انک لرسول اللہ, ہم گواہی دیتے ہیں کہ بے شک آپ اللہ کے رسول ہیں. بولو یہ سچی بات ہے کہ جھوٹی بات؟ میں تو کہتا ہوں اس آسمان کے نیچے اور اس زمین کے اوپر اس سے سچی بات کوئی نہیں ہے. اس سے کوئی سچی بات؟ سب سے سچی بات یہی منافق اپنی زبان سے سب سے سچی بات کہہ رہے تھے, اور اس کے نیچے اللہ فرماتا ہے کہ اللہ یشہد ان المنافقین لکاذبون, اللہ گواہی دیتا ہے کہ بے شک یہ منافق جھوٹ بول سچ بول رہے ہیں. اور اللہ فرما رہا ہے جھوٹ بول رہے ہیں, تب کس کی بات مانو؟ اللہ کی بات مانو کہ ملا کی بات تو نہیں مانو؟ اللہ کی بات ماننا پڑے گا. کلمہ سچ ہے, زبان منافق کی ہے, اور بارگاہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی ہے. سچ کسے کہتے ہیں معلوم ہے؟ سچ اس کو کہتے ہیں کہ جیسا دل میں ہو ویسے ہی زبان پر ہو, یہ ہے سچ. اور دل میں کچھ ہو زبان پر کچھ ہو اس کو کہتے ہیں جھوٹ. یہ قرآن مجید جھوٹ کا ڈیفینیشن بتا رہا ہے. زبان نہیں دیکھی جائے گی, یہ دل سے بول رہا ہے کہ صرف زبان سے بول رہا ہے. اگر دل میں وہی بات ہے اور پھر وہ کلمہ پڑھ رہا ہے تو رب فرماتا ہے وہ صدیق ہے. دل میں جو ہے وہی زبان پر ہے. رسول کو دل سے مانتا ہے اور زبان سے بولتا ہے تو اس کا نام ہے صدیق, اور وہی کلمہ بولتا ہے زبان سے اور دل میں حضور کی عدالت ہے. تو اللہ فرماتا ہے کہ کوئی گواہی دے نہ دے, میں گواہی دیتا ہوں کیسے لوگ جھوٹے. سنگیوں, اب ہم کو دیکھنا پڑے گا کہ دل کو ہم جانتے ہیں کہ دل میں کیا ہے, اندر کیا ہے ہم کو نہیں معلوم. اندر کیا ہے اس وقت معلوم ہوگا جب کوئی بولے گا, جیسے کہ یا خط لکھے گا, رائٹنگ, جو بول رہا ہے اس کے خلاف ہلو ہلو اکیلے میں کچھ بولے, یا کسی کو خط لکھ دے. مولانا جعفر العابدین ترجمان ترجمان اہل سنت, آپ لوگ بولتے ہیں نا کہ نہیں؟ دل سے بھی مانتے ہیں زبان سے بھی مانتے ہیں. ایک صاحب ہیں وہ کہتے ہیں ترجمان اہل سنت ہیں, ترجمان اہل سنت ہیں. لیکن ایک خط ان کا پکڑا گیا جس میں انہوں نے لکھا کہ یہ لوگ حالتو مولانا جعفر العابدین صاحب کو ترجمان اہل سنت کہتے ہیں, وہ اہل سنت نہیں ہے. سب نے بیٹھ کے پھر بولتے ترجمان اہل سنت کیا تقریب کر رہے ہیں, دل میں اتر گئے. لیکن جب اپنے ساتھیوں کے پاس ان کے دشمنوں سے وہ ملے جلے تھے جناب, یہاں نعرہ لگا کے ترجمان اہل سنت اور مولانا کے مخالفوں کی چکری میں جب گئے تو لوگ پوچھنے لگے کہ مولانا کی تو ماں بہت تعریف کر رہے تھے, بڑے نعرے لگائے. میں تو دکھانے کے لیے ایسی کرتا. تو ایسے آدمی کو یہ نعرہ لگانے والا سچ بولو گے یا جھوٹ بولو گے؟ اس کے دل میں ان کی محبت نہیں لوگوں کو دکھانے کے لیے. ترجمان اہل سنت زندہ باد. اور جب اپنے چکری میں پہنچا گھر کے اندر گول میز کانفرنس تو کہتا ہے کہ نہیں نہیں ترجمانے اہل سنت کیسے ترجمانے کوثر بخشی کی نہیں. تو ایسا آدمی منافق کہلاتا ہے. یہی حال ان کا حضور اکرم صلی اللہ علیہ وسلم کی خدمت اور صحابہ کرام میں آتے تھے تو یہ کہتے تھے قرآن فرماتا ہے کہ وَإِذَا قِيلَ لَهُمْ آمِنُهُمْ كَمَا آمَنَ النَّاسِ، ایسے منافقوں کو صحابہ کرام پکڑ کر کہتے تھے ہم نے سنا ہے کہ تم اندر جا کر کچھ بولتے ہو، ارے ایسا ایمان لاؤ جیسے صحابہ ایمان لائے، اندر سے بھی مومن بنو زبان سے بھی مومن بنو۔ قرآن فرماتا ہے جب ان سے یہ ڈیمانڈ کی گئی تو کیا کہنے لگے، قالوا انؤمن کما آمن السفا، اے لوگوں ہم ایسا ایمان نہیں لاتے جیسے یہ ظاہر لوگ ایمان لاتے۔ صحابہ کرام کے ہاتھ تھے، ادھر ادھر کے اس زمانے میں تعلیم نہیں تھی، بے پڑھے لکھے لوگ تھے اور یہ یہودی بڑے ایجوکیٹڈ تھے، تو وہ یہ کیا کہتے تھے کہ بڑے تم جاہلوں جیسا ایمان لانے کی بات ہم سے کہہ رہے ہو، یہ بے پڑھے لوگ ہیں، دیہاتی لوگ ہیں، آدیواسی لوگ ہیں، پچھات قوم کے لوگ ہیں، ان کو نہیں معلوم کہ ایمان کیسا ہوتا، ہم لوگ ایجوکیٹڈ ہیں، ایمان ہم لائے ہیں بالکل پکا، ان جاہلوں جیسا ہم ایمان نہیں لائیں۔ صحابہ کو جاہل کہتے ہیں، عاشقان رسول کو جاہل کہتے ہیں، یہ پوائنٹ یاد رکھنا، یہ اس زمانے میں صحابہ کرام جو عشق میں دیوانے تھے، نبی پر قربان ہونے کے لیے بے چین ہوتے تھے، ہر دم یا رسول اللہ کا نعرہ لگاتے تھے، ہر وقت حضور کو دیکھنے کے لیے دوڑے ہوئے چلے جاتے تھے، پتہ چلتا تھا کہ حضور اپنے مکان سے نکلے ہیں، صحابہ کی بھیڑ لگ جاتی تھی، السلام علیکم یا رسول اللہ، السلام و السلام علیکم یا رسول اللہ، صحابہ کرام نگاہیں نیچی کر کے ایسے دیکھتے تھے، ہمت نہیں ہوتی تھی کہ جی بھر کے دیکھ سکے، تو صحابہ کی یہ عاشقانہ اداؤں کو دیکھ کر یہ منافق ہنستے تھے، یہ سب جاہل لوگ ویسے مانا جاتا ہے، ارے ہم ماننے والے ہیں، خوب باتیں کرتے ہیں، جی بھر کے دیکھتے ہیں، ان کے قریب بیٹھتے ہیں، صحابہ کرام قریب بیٹھنے میں بھی ان کو ہمت نہیں ہوتی تھی، زور سے بات کرنے کی ہمت نہیں ہوتی تھی، یہ منافقین اس کو جاہل کہتے ہیں۔ اللہ تعالیٰ جواب دیتا ہے الا انہم هم السفهاء ولكن لا يعلمون، اے لوگو یہ جو عاشقان رسول کو سچے پکے مسلمانوں کو جاہل اور بے پڑھا لکھا بولتے ہیں، اللہ تعالیٰ فرماتا ہے کہ اصل میں جاہل ہی، سمجھے نہیں سمجھے، آج ہم سنیوں کو کہتے ہیں سب بے پڑھے لکھے گھنٹے گھنٹے والے ہیں، جب دیکھو یا غوث کا نعرہ، نیاز فاتحہ، اور اسلامی جماعت تو پکی مسلمان ہے، خوب قرآن سمجھتی ہے اور اللہ اور اس کے رسول کو مانتی ہے، لوگوں میں ہم تبلیغ کرتے ہیں، یہ سنی جو ہے یہ سب جاہلوں کی جماعت ہے، یہ آج الزام نہیں ہے، صحابہ کرام پر بھی یہی الزام، جو نبی کے دیوانے ہوتے ہیں یہ ایجوکیٹڈ گمراہ ہمیشہ ان کو جاہل سمجھتے ہیں، یہی حق اور باطل کی پہچان ہے، اے حق والو ہمیشہ باطل والے تم کو جاہل سمجھیں گے، حضور کے زمانے میں سمجھتے ہیں۔ اللہ تعالیٰ فرماتا ایسا پڑھا لکھا آدمی جو عاشقان رسول کی عاشقانہ اداؤں کو دیکھ کر انہیں جاہل کہے، اللہ فرماتا ہے کہ یہ خود جاہل ہیں جو نبی کے عشق کو نہ مانے، کتنا بڑا پی ایچ ڈی ہو جائے اللہ کے نزدیک تو جاہل ہے، اور اگر کچھ نہیں پڑا ہے نبی کا عاشق ہے تو اللہ فرماتا ہے وہ میرا، اور پھر آگے فرماتا ہے اللہ تعالیٰ منافقوں کا چہرہ کھول کر کے بتا دینا چاہتا ہے،
मुसलमानों से मिलते तो वो कैसा अरे तो हम भी मुसलमान हम भी मुसलमान अरे कोई मुसलमान हर बात लोगों से ये बोलता हम मुसलमान है दाढ़ी में तिलका है दाल में काला है अपना ईमान क्यों बार बार जाहिर कर रहा है उसको डाउट था कि कहीं ये लोग हम पर कोई क्रिटिसाइज ना करें तो कुरान फरमाता है जब हजरत उमर मिलते हजरत सिद्दीक मिलते हजरत उस्मान मिलते बिलाल हबशी मिलते तो ये लपक कर बोलते सलाम अलैकुम अल्हम्दुलिल्लाह हम भी मुसलमान सुन्नी कभी नहीं जा करके तबलीगियों से बोलता है कि हम मुसलमान लेकिन तबलीगी मिल जाए सलाम अलैकुम अरे हम है तबलीग करने वाले हम लोग मुसलमान हैं मुसलमानों को सुधारने के लिए आए हैं आप तशरीफ ले चलिए ये अंदाज होता है अपना ईमान बार बार जाहिर करने का मतलब ये है कि ये कुछ अंदर से कुलकुल कुलकुल कर रहा है और सबको बाबर कराना चाहता है रब फरमाता है ऐसा जब जब लकुल लजीना आमनो मुसलमानों से मिलते आलू तो कहते अल्हम्दुलिल्लाह हम मुसलमान इधर तो उनकी पॉलिसी ये थी और आगे कुरान फरमाता है और जब ये अपने शैतानों के पास जाते अल्लाह ने शैतान किसको कहा क्या उनके सर पर सीन थी ये मुनाफिकों के जो दोस्त थे नबी के गुस्ताख थे उनको अल्लाह ने शैतान का इंसान भी नहीं था अगर हम नबी के बेअदबों को शैतान कहे तो सुन्नियों का पढ़ा लिखा तबका और बड़ी रवादारी कहा शैतानी वो कहता है सख्त बोली नहीं बोलनी चाहिए उसको शैतान नहीं कहना चाहिए मरदूद नहीं कहना चाहिए और रब ने हमें बताया कि अल्लाह की सुन्नत ये विश्वास करना ये तो रसूल की सुन्नत है लेकिन मरदूद को बेअदब को शैतान कहना अल्लाह की सुन्नत है तुम निस्वार्थ भी करो और जिस जबान पर निस्वार्थ रखते हो उस जबान से अल्लाह की सुन्नत भी अदा करो लकड़ी से नबी की सुन्नत और जबान से अल्लाह की सुन्नत तब सही मानो मेरी मान बचे अल्लाह ताला फरमाता वलीजा और जब अपने शैतानों के पास तन्हाइयों में बैठे रब फरमाता है जब यहाँ से मुसलमानों के पास से मुनाफिक अपने शैतानों के पास शैतान से मुराद जो नबी की दुश्मनी करने वाले थे यहूदी उनके मोहल्ले में पहुंचते थे तो उन यहूदियों से कहते थे कि इन्नमा नहनो इन्नमा माकुम बेशक हम आपके साथ हैं वो सब बोलते थे कि जब हमारे साथ हो तो मुसलमानों से अपना ईमान कहते थे हम मोमिन है हम मोमिन है तो कहने लगे हम तो मजाक उड़ाने के लिए अपना ईमान जाहिर करते थे हम मोमिन है हम मोमिन है ताकि ये भोले भाले मुसलमान है हमको मान ले और अपनी नाश की बातें हमको बताएं इसलिए हम मजाक के तौर पर अपना ईमान जाहिर करते थे अल्लाह ताला फरमाता वअल्लाहु यस्तहज़िउ बिहिम وَيَمُدُّهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ آپ یہ مسلمانوں سے مذاق کرتے ہیں جب قیامت میں اللہ تعالیٰ ان کے مذاق کرنے کا مزہ چکھائے گا اور
دنیا نے ان کو ڈھیل دے رکھی ہے کہ چلو کب تک مذاق کرتے ہو. یہ دنیا میں اللہ نے ڈھیل دے رکھی ہے, ورنہ ان کی کچیاں پکڑ پکڑ کے زمین میں پھنسا دیتا. رب کا حق ہے ہم اپنے عذاب میں ایسے گستاخوں کے لیے جلدی نہیں کرتے. ڈھیل دے دیا ہے کہ یہ جتنی گستاخی کریں ان کا عذاب بڑھتا جائے. یہ لوگ یہ نہ سمجھیں کہ ہم کو ڈھیل دی گئی ہے, سنی پریشان ہے. رب العالمین نے ڈھیل اس لیے دیا ہے کہ دیکھیں یہ اپنی سرکشی میں کہاں تک بھٹکتے ہیں. دیکھو جب آپ لوگ مچھلی کا بھی شکار کیا زور ہوتی ہے اس میں اس میں چارہ ڈالتے ہیں مچھلی کے کھانے کا, پھر اس کو اٹھا کر کے پھینکتے ہیں. پہلے مچھلی آتی ہے, اس کو سونگتی ہے اور دیکھتی ہے بابا پھر آپ چار دن کے ہیں, بڑے اعتبار سے خوف سے کھائے. اور جیسے خوف سے کھاتی ہے تو اس میں جو کانٹا رہتا ہے وہ جم جاتا ہے, تو پھر وہ تھوڑا ادھر ادھر جاتی ہے تو شکاری اپنی رسی کو ڈھیلا کر دیتا ہے. فوراً نہیں اس کو مارتا, لے کر ادھر بھاگتی ہے ادھر بھاگتی ہے, ساری مچھلیاں اس سے چھینتی ہے. تیرے پاس تو بہت اچھا مال آ گیا, تھوڑا ہم کو دے, تھوڑا ادھر بھاگتی ہے ادھر بھاگتی, خوب گڑیل کرتی ہے. گڑیل کر کر گڑیل کر کر کے جب وہ تھک جاتی ہے اور شکاری سمجھتا اب یہ کھینچنے کے لائق ہو گئی, مارتا تھا. اور جیسے ہی مارا اور کانٹا اس کے منہ میں خوب اچھی طرح چھپ گیا, پھر وہ کھینچتا ہے. اتنی تھک گئی تھی کہ اب کچھ نہیں کر سکتی, باہر نکال کے ادھر آ جا مائی اور مائی. اب وہ ادھر ادھر نہیں ہوتی, پھر بسم اللہ اللہ اکبر کہے بغیر اس کو بھون دیا جاتا ہے. ایک مثال دیا میں نے, اللہ تعالیٰ فرماتا ہے ان ظالموں کو رب نے ڈھیل دے رکھی. یہ کہاں تک یہ اپنی سرکشی میں جاتے ہیں. اِنَّ بَتَشَ رَبِّكَ لَشَدِيدٌ, سب تیرے رب کی پکڑ بڑی سخت ہے. پھر وہ اپنی سب رسی ٹائٹ کرے گا تو پھر اس سے چھوٹ نہیں سکو گے. آج مسلمانوں سے مذاق کرتے ہو اور ایسے لوگوں کو اللہ تعالی نے ڈھیل دیا. اور پھر ایک وقت آیا کہ آیت کریمہ اترتی ہے, سنو اللہ تعالیٰ ارشاد فرماتا, یا ایھا النبی جاہد الکفار والمنافقین واغلظ علیہم. اے نبی اٹھئے, کافروں سے بھی جہاد کیجیے اور ان منافقوں سے بھی جہاد کیجیے. منافق کو ایسے نہیں چھوڑا گیا, جب تک ڈھیل دیے ڈھیل دے دی. لیکن اب حضور کو حکم ہو رہا ہے صحابہ کو دیجیے, جس طرح کفار سے جہاد کر کے ویسے منافقین سے بھی جہاد کر. اور صرف جہاد ہی نہیں, وغلظ علیہم, اور ان پر خوب شدت اور سختی کیجیے. ہلو ہلو نہیں کمی ہے, مائی ڈیا سیٹ ڈاؤن آن دا چیئر, یہ نہیں کہا جاتا. آئیے اور سوفا سیٹ پر بیٹھیے, ہماری دیدی نے آملیٹ بنایا ہے, ناشتہ کیجیے, پھر جائیے گا گشت کرنے کے لیے. یہ نہیں ہے, باقروز علیہ ہیں. جو منافق ہے اس پر سختی دیجیے, نرمی کرو گے تو اس نرمی کا ناجائز فائدہ اٹھائیں گے. نرم زمین کو ندی کو جلدی کاٹتی. ابھی میں دیہات گیا تھا, مجھے دیہات میں مل رہا, اور دیہات میں جاتے جاتے میرا حال خراب ہو گیا. راستہ اتنا خراب, اونچا نیچا, کھاٹ کو جھٹکے دے رہی ہے. جیسے میں دودھ پیتا بچہ جھولے میں جھول رہا ہوں, ایسے ہی کار میں جھول رہا ہوں. 14 کلومیٹر گیا, میرا ہاتھ بیرنگ ہو گیا. میں وہاں گیا, وہاں ابھی تک لائٹ بھی نہیں پہنچا, کرنٹ بھی نہیں. ایسا دیہات میں نے دیکھا. میں نے لوگوں سے پوچھا, یہ بتائیے یہاں مجھ کو لائے کیوں؟ ارے آپ کی دعوت ہے. میں ٹھیک ہے, ارے دعوت شہر میں بھی تو ہو سکتی تھی, یہاں لانے کا مقصد کیا ہے اندھیرے میں رات کے وقت؟ تو ایک صاحب کہنے لگے,
یہ دیکھیے ندی بہ رہی ہے. ہم نے کہا ٹھیک ہے, یہ ندی اتنا بڑا ظلم کر رہی ہے کہ ہمارے گاؤں کی زمین کاٹ کاٹ کر کے 1 کلومیٹر اندر گھس گئی ہے, سارے مکان غریبوں کے ختم ہو گئے ہیں. تو میں نے کہا کیوں یہ کاٹ رہی ہے؟ بولے مٹی اور یہاں کی زمین بہت نرم ہے, وہ بہتی جاتی ہے مٹی کٹتی جاتی ہے, بہتی جاتی ہے مٹی کٹتی جاتی ہے. یہ ندی اگر پہاڑی علاقے سے گزرے جہاں کی زمین سخت ہے تو اس کو نہیں کاٹ سکتی ہے, لیکن نرم زمین ہے تو ہاں کاٹ کاٹ کے اپنی جماعت میں لے کے چلی گئی. 1 کلومیٹر کے لوگ اس کی جماعت میں چلے گئے, اس کی ندی میں چلے گئے. اسی طرح سنی جب مغلوس علیہ تعریف تھا, کسی کو نافت کی مجال نہ تھی کہ اس کے بچے کو اپنی جماعت میں لے جا سکے. جب تک یہ سنی پلپلا ہو گیا نرم ہو گیا تو یہ طوفان اسے کاٹتا چلا گیا. پہلے بچہ گیا اور پھر بڑے میاں بھی گھسر گئے. اس لیے قرآن یہ فرما رہا ہے بابلو سلیم پہلی بار والو, اپنے اور اپنی نسل کو بچانا ہے تو بالکل ٹائٹ بن کر کے رہو. اگر ٹائٹ بن کے رہو گے تو کوئی دشواری تمہیں اپنی جماعت میں نہیں لگ. اس لیے آج میں نے مسجد میں بتایا تھا کہ ایسے مینو اگر تم نرم ہو ہلکے پھلکے ہو تم آنکھوں کے دھوکے میں اڑ جانے والے ہو. اگر یہ سمجھتے ہو تو غلط. سوکھا پتا اگر کسی بھاری بھرکم چٹان کے نیچے آ جائے ہوا چلتی رہے گی لیکن پتا محفوظ رہے گا, وہ چلت پھرت نہیں کرے گا. سڑک کا کاغذ گھوم رہا تھا ادھر ادھر, ہوا آئی اور وہ ادھر ادھر نہیں گیا, کسی پتھر کے نیچے گھس گیا. تو اب ہوا چلتی رہے پتا سکون سے پتھر کے سائے میں بیٹھا رہتا ہے. اپنے اوپر ویٹ دیکھو, کسی بڑے کا وزن ہے تو تم اگر ہلکے پھلکے بھی رہو گے لیکن سر پر جو وزن ہے تمہیں آدھی طوفان سے بچا. آپ کے سر پر وزن کس کا ہے؟ آپ کے سر پر وزن خواجہ غریب نواز کا, اور آپ لوگوں کو پکڑ کر اس بھاری بھرکم چٹان کے نیچے امام احمد رضا نے لا کے رکھ دیا ہے. اب وہابیت کے طوفان میں, وہابیت کے طوفان آئے گا تم کچھ نہیں کر سکتے. یہ کتنے لوگ ہیں الحمدللہ امام احمد رضا کے ہاتھ میں ہاتھ دے کر کے ان بھاری بھرکم چٹانوں کے نیچے سکون سے بیٹھے ہوئے ہیں اور یا حوصل مدد کا نارا سمجھے. اور جس نے امام احمد رضا کے مسلک والے ہاتھ کو اپنے ہاتھ میں نہیں لیا تو وہ تو اڑتا ہی رہا, نہ ادھر کا رہا نہ ادھر کا رہا. ہوا اسے اڑا کر کبھی گندی نالی میں ڈال دیتی ہے اور کبھی کوڑے خانے میں ڈال دی جاتی ہے. اور یہ جھاڑو دینے والا آتا ہے, ماچس کی گاڑی نکال کر کے آگ لگا دیتا ہے, اڑنے والا تھا چپ. اور جو پتھر کے نیچے آ گیا وہ تو چپ چاپ رہتا ہے, نہ اسے جھاڑو نکالتا ہے اور نہ اسے آگ جلاتی ہے. اے لوگوں, پتوں کی طرح آوارا اڑنا چھوڑ دو, چٹانوں کے نیچے آ کر سکون سے زندگی گزار دو. اور صفایا کا کرم تم پر شامل. ہمارا مذہب اعتدال نہیں ہے. ہم تو ان کو بھی کچھ نہیں بولتے, ان کو بھی کچھ نہیں بولتے. ایسا مذہب کبھی اسلام میں کوئی تھا ہی نہیں. اس کو مذہب اعتدال کہتے ہیں. پہلے مذہب اعتدال تھا, متصلہ پیدا ہوئے تھے. آج تو بولتے کسی کو مت کہو, ارے ہاتھ میں کھیر بھی لے لو یہ بھی اچھی ہے, ٹوکر بھی لے لو یہ بھی اچھی ہے, دونوں ڈھیلا ڈھیلا, کچھ کچھ یہ بھی کر رہا ہے, کچھ کچھ یہ بھی کر رہا ہے. अरे इस पर भी चांदी का वरक लगा दो, इस पर भी चांदी का वरक लगा दो, ऊपर से सभी पैसे देते हैं। लेकिन दोस्तों कभी शरीफ आदमी गोबर पे चांदी का वरक नहीं देखेगा, उठा करके प्लेट फेंक देगा। अरे हमको सादा हलवा तो वो खाएंगे, नहीं खाएंगे। शिद्दत जब तक बरतोगे नहीं उस वक्त तक बच नहीं सकते। कुरान का उसूल है कि वबलुस अलैहिम, खूब शिद्दत करो। इसी तरह सहाबे किराम की शिद्दत कुरान फरमाता है, मुहम्मदुर रसूलुल्लाह वल्लज़ीन मअहू अशिद्दाउ अलल कुफ्फार रुहमाउ बैनहुम تراهم ركعا سجدا يبتغون فضلا من الله ورضوانا قرآن فرماتا ہے محمد صلی اللہ علیہ وسلم اللہ کے بھیجے ہوئے والذین معه اور جو ان کے ساتھی ہیں یعنی صحابہ ہیں ان کی شان کیا ہے اشداء غداروں کے ساتھ بڑے سخت ہیں صحابہ کی صفت قرآن بتا رہا ہے نرم نہیں ہے غداران رسول کے ساتھ سخت ہیں نرم کس کے ساتھ ہیں رحماؤ بینہم آپس میں رحم دل جو آپس میں رحم دل ہو اور غداران مصطفیٰ پر سخت ہو یہی صحابہ کی صفت اللہ نے فرمایا ہے اور اس کے بعد رحماء بینہم کے بعد فرماتا ہے تراہم رکعاً سجدا صحابہ کو دیکھو گے کہ ایک طرف کافروں پر سخت ہیں آپس میں رحم دل ہیں تو تیسری طرف ان کی شان ہے کہ ہمیشہ رکوع اور سجدے میں رہتے ہیں اور اس انداز کا مقصد کیا ہے جب تبون قبل من اللہ ورضوانا وہ اپنی اس انداز سے اس غیرت سے اللہ کی خوشی اور اس کا فضل تلاش کرتے ہیں جس میں اس قوم میں یہ بات آ جائے گی کہ حضور صلی اللہ علیہ وسلم کے صحابہ کی طرح غداران رسول پر سخت ہو آپس میں مل جل کر کرتے ہوں اللہ کی عبادت کرتے ہوں تو یاد رکھو اللہ کی طرف سے اس کی نظر تمہاری بستیوں میں اترے گی اللہ کا فضل تمہارے گھروں میں آئے گا سمجھ گئے آج ہم اللہ کا فضل تلاش کر رہے ہیں تجارت نہیں ہو رہی ہے یہ بھی اللہ کا فضل ہے بچہ نہیں مانتا یہ بھی اللہ کا فضل ہے بیوی جھگڑا کرتی ہے یہ بھی اللہ کا فضل ہے فضل ہے کیا ارے یہ تو بڑی زحمت ہے کہ بیٹا ظلم کرتا ہے بیوی جھگڑا کرتی ہے تجارت ٹھپ ہو گئی ہے اللہ کا فضل لینا ہے تو مخالفین پر سخت ہو جاؤ آپس میں رحم دل بن جاؤ مسجدوں کو آباد کرو اللہ کی خوشی بھی ملے گی اس کا فضل بھی ملے گا تجارت اللہ کا فضل ہے اچھی بیوی اللہ کا فضل ہے اچھا پڑوسی اللہ کا فضل ہے اچھی اولاد اللہ کا فضل ہے حضور اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں وہ شخص جس کو چار اچھی چیزیں مل گیا مل گئی وہ دنیا کا اچھا انسان صحابہ نے پوچھا یا رسول اللہ کو چار چیزیں کیا ہیں تو ارشاد فرمایا اچھی اور نیک بیوی شادی بیاہ کرنا نوجوانوں جس نے کر لیا جو پھنس گیا پھنس گیا اور جو ابھی تک پھنسا نہیں ہے ایسے مت پھنسنا مجھے سائے کا بات چاہیے کسی ایک سا مان ختم ہو گیا مجھے فیشنیبل چاہیے یہ مت دیکھو حضور فرماتے ہیں جب شادی کرنا ہے تو نوجوانوں دنیا مالداری دیکھتی ہے دنیا حسن و جمال دیکھتی ہے اور اے لوگوں تم دینداری تلاش کرو یہ حضور کا حکم ہے رشتہ تلاش کرنے والوں کو ابا اما جاتے ہیں ذرا سا اس کا رنگ کالا ہے اور میرا بیٹا اسمارٹ ہے اسمارٹ دیکھ رہی ہے और वो कांधे देख रहे हो सकता है वही काली अंदर से रोशन चमकदार हो। इसलिए लोगों फरमाते हैं लोगों माशरे को संभालना है तो बीवी को अच्छी तलाश करो। और अच्छी बीवी से मुराद हुजूर उसका डेफिनेशन भी फरमा रहे हैं, लोग मालदारी देखते हैं और तुम सिर्फ दीनदारी देखते दीनदार मिल जाए फिर देखो कि अच्छी खूबसूरत है कि नहीं, न मिले खूबसूरत कोई बात नहीं दीनदार मिल जाएगी तो जो नस्ल आएगी वो गुलाम हुसैन पैदा होगी, गुलाम हसन पैदा होगी। नौजवान वादा करते हो माँ बाप को बोल दो हमको दीनदार बीवी चाहिए, उनको चैलेंज कर दो माँ बाप को तुम्हें बहू चाहिए तो दीनदार लेकर आओ। आज तो देखा अगर गाड़ी रख ले नौजवान तो ये बुढ़िया क्या बोलती है मुझे की लड़की। लड़की के बारे में हुजूर फरमाते हैं वही लड़की मिलेगी जो पहले ही दिन रोजे असल में अल्लाह ने तुम्हारे किस्मत में लिख दिया। पूरा हिंदुस्तान छान मारो ये करूंगा वो करूंगा ये बहू लाओगे नहीं मिलेगी कहीं तब दिल जाके टक जाएगी जो अल्लाह ने तुम्हारे दाढ़ी की वजह से अगर कोई तुमसे इनकार करता है निकाह करने से पहले उसके मुंह पर चुप दो। जो नबी की सुन्नत से नफरत करता है उस परी से हम कभी भी मोहब्बत नहीं करेंगे, हम तो उस आदि और नेबरों से प्यार करते हैं जो नबी की सुन्नत से प्यार करते हैं। ये हुजूर ने रिश्ता तलाश करने वालों को फार्मूला दिया है, सूरत बाद में देखना पहले सीरत देखना। सूरत सीरत दोनों अच्छे मिल गए सोने पर सोना, लेकिन दीनदार पहले हुजूर फरमाते अच्छी दीनदार बीवी मिल गई ये एक फिर साथ फरमाते अच्छी औलाद मिल गई नेक औलाद मिल गई तीसरा पॉइंट है अच्छा अच्छे बंगले जहाँ बेचारे नमाजी दीनदार लोग बसते हैं वहाँ बोलेंगे नहीं ये तो बड़े ओल्ड ख्याल के लोग हैं, हम तो न्यू ब्रांड में जाएंगे जहाँ एजुकेटेड लोग रहते हैं। पड़ोसी को दीनदार देखो कि किस कहां कहां के पड़ोसी दीनदार हैं। मकान और फ्लैट लेना है तो दीनदारों के मोहल्ले में कौन सा दीनदार ये हैदराबाद वाले नहीं सिद्धिक दीनदार वाले की बात नहीं कर रहा हूँ, मुस्तफा के वफादारों की बात कर रहा हूँ। तो पहले पड़ोसी नेक देखो कितने चीजें हो गई बीवी औलाद पड़ोसी और चौथी अच्छी चीज क्या मिले दोस्त। नेक और अच्छा दोस्त मिल जाए हुजूर ने चार चीजों के लिए हुक्म दिया। दुनिया में पुरसकून जिंदगी गुजारना है तो अच्छी बीवी तलाश करो, औलाद की अच्छी तरबियत करो और पड़ोसी अच्छा देखो और उसके बाद दोस्ती करो तो अच्छी दोस्ती की कसम करा इस पर आप गौर करेंगे। ये चार चीजें अगर आपको अच्छी मिल गई कभी टेंशन हो गई, इन्हीं चार चीजों से टेंशन आता है, दोस्तों से टेंशन आता है, औलाद से टेंशन आता है, पड़ोसी से टेंशन आता है और सबसे बड़ा टेंशन होम मिनिस्टर से, सबसे ज्यादा टेंशन होम मिनिस्टर। अल्लाह से दुआ करता हूँ कि हर सुन्नी को ये चारों चीजें अता फरमा दे। अगर ये चार चीज अच्छी मिल गई तो टेंशन फ्री, और जो टेंशन फ्री उसको शुगर फ्री लेने की जरूरत ही नहीं पड़े। ये शुगर फैक्ट्री जो सब बन जाते हैं शुगर है पर शुगर होता क्यों है? मीठा खाने से शुगर नहीं होता है,
मीठा खाने से नहीं पेंशन पालने से सुलभ। आज ये आम बीमारियां हो गई, सेठों को देखो बगैर टेबलेट शुगर फ्री खाए हुए, बगैर शुगर की टेबलेट खाए हुए खाना नसीब नहीं होता, इंसुलिन लेकर के खाना नसीब नहीं होता। आज ये शुगर क्यों सबको हो रही है? किसी को इनकम टैक्स का टेंशन, किसी को बीबी का टेंशन, किसी को प्लाट के झगड़े का टेंशन, किसी का दो चार लाख रूपया फंस गया उसका टेंशन। दुनिया भर के टेंशन का टेंशन होता है, उसमें नतीजा ये है कि हमारा सारा मामला डावाडोल हो जाता है। अल्लाह ताला हर सुन्नी को तीन चार चीजें अच्छी अता फरमा दे, इसलिए दोस्त हमेशा अच्छा सुन्नी दोस्त। वहाबियत लगेगा सलामा, जब ऐसे लोग तुमसे मिलना चाहे और कुछ बात करना चाहे तो अस्सलाम अपने घर में आते और ये उंगली पकड़ा की पौधा पकड़ लिया, इसलिए रब फरमाता है ऐसे जाहिलों से अगर फायदा पड़े तो कहो सलाम अलैकुम, घर चले जाओ, वो आशिक जाओ अलग कुफार के पत्थर बन जाओ, और अशिक जाओ अलग मुनाफिकीन के पत्थर बन जाओ। खुदा की कसम तुम्हारा बीवी दुनिया में सब टेंशन खत्म। दोस्तों ये मदरसे जो है किसी की है, आपको नमाजी भी बनाए, आपको दीनदार भी बनाए, और लड़कियों का मदद है इसलिए खोला गया है कि अच्छी लड़की दुल्हन बन जाए। लड़कियों को पढ़ाओ, बहुत जरूरी है लड़कियों को पढ़ाना, इसलिए कि ये बोलने में बड़ी एक्सपर्ट होते हैं। मौलाना मुजाहिद तो थोड़ी देर खामोश हो जाएंगे, जमाने वाली सुनने तो खामोश नहीं होते हैं, दूसरे लोग चुपचाप बंद बैठे हैं और भी खामोश हैं, इनको बजने में भी बंद कर दो तो टोटी से बोलिए, समझे। वो औरत जहां बैठी कचर 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 से बोल, हम लोग ट्रेन में सफर करते हैं स्टेशन के स्टेशन गुजर जाते हैं, कोई एक दूसरे से नहीं पूछता सरा आप कहां से आ रहे हैं, कहां जाएंगे, कितना भी हम लोग नहीं पूछते, सब अपने अपने काम में रहते हैं। लेकिन औरत एक बैठी थी तो मैंने कई मरतबा देखा, एक औरत अपने बर्थ पर बैठी है, कोई बात करने वाला नहीं मिला, तो अपने ही सर गुजारती आ रही है, तो मेरी बहू मालूम नहीं घर पर आई कि नहीं आई है, वो बच्ची को ये बोल के आई थी मालूम नहीं गया कि नहीं गया, उसकी बेटी कहाँ होंगे, खुद ही बातें करते। और अगर एक आ गई पूरा भाई काटा दोनों एक दूसरे का निकाल देते, कितनी तुम्हारे देवरानी है, देवानी कौन कौन है, देवर कितने हैं, तुम्हारे जेठ कितने हैं, ससुरा क्या करता है, सास तुम्हारी जिंदा है या मर गई, तुम्हारे सवाल का तुम्हारे साथ क्या सब पूरा भाई का टन निकाल दे। 10 मिनट नहीं लगता कि उसकी खानदान में वो भूल जाती है, उसके खानदान में भूल जाती है, ऐसी जबान उनकी चलती है, टेलर की कैंची भी नहीं चलती होगी जबकि इनकी जबान चलती है। इसलिए औरतों की शिकायत को हम और आप बदल नहीं सकते, कुछ भी करोगे जितना मारो उतनी हिम्मत करो, जितना तेज बोलो मत बोल और बोलो, इसकी शिकायत है। तो उलमा ने फरमाया कि शिकायत को नहीं बदला जा सकता, हदीसन भी है शिकायत को कोई नहीं बदल सकता, फिर औरत के इस बोलने से फायदा हासिल करो, उन्हें आलिमा बना दो, बोलना है आलिमा बन जाएगी, तो उसकी जो जबान चलती है गाली के लिए नहीं, गीबत के लिए नहीं, चोरी के लिए नहीं, तुम्हारी शिकायत के लिए नहीं, झगड़े के लिए नहीं, आलिमा बन जाएगी तो उसकी जबान जब बोलेगी तो कुरान की आयत बोलेगी, हदीस बोलेगी, मकाबा रसिया के बसने सुनाएगी, बाहर शरीर पढ़कर सुनाएगी, बोलना तो उसको है, पहले सालिमा थी तो गाली बोलती थी, अब आलिमा बन गई तो सूरह फातिहा का तर्जुमा बोलती। बच्चियों का मदरसा भी बहुत जरूरी है। घर पे तो बहुत पढ़ लेते हैं, जगह पढ़ लेते हैं, घर से उनको पढ़ाओ। ये लड़कियां यार इन्हें दीन बन जाएंगी तो इंशाअल्लाह एक लड़का अपने घर को सुधारता है कि नहीं सुधारता है, लेकिन लड़की अगर आलिम बन गई तो दो खानदानों से उसका पान पेट होता है। मैके में रही तो माँ बाप और भाई लोग को सुधारेगी, और ससुराल में आई तो अपने शौहर और ससुर और अपने देवरों को सुधारेगी। दो घर की सुधारेगी। इसलिए औरतों की तालीम की तरफ भी ध्यान दो। बच्चियां बेपढ़ी मत रखो। आज हमको अपने मुआशरे पर कंट्रोल करना है, और मुआशरे के दो हिस्से हैं, मर्द और औरत। जहां लड़कों की तालीम का इंतजाम होता है, वहां लड़कियों की तालीम का भी इंतजाम करो। गवर्नमेंट ने भी इसको पैदा भली बना दिया, जिला बना दिया। अब जब जिला बन गया, गवर्नमेंट ने भी ये बड़ा गांव मान लिया गया, और सारे आसपास के देहात जो है इसके अंदर में आ गए। अब तो गड्ढा पल्ली वालों की जिम्मेदारी है कि इसको मजहबी गड्ढा पल्ली बना दे, इसको मेरे मुस्तफा की हुकूमत का जिला बना दे, और औरतों और मर्द दोनों की तालीम का माहौल। अभी ये सुभानिया जो है ये छोटा है, अब इसको बड़ा करना आप लोगों का है। और से बात फैसान ये है कि जब बगदाद शरीफ में आए तो मदरसे में बैठ कर पढ़ाने लगे। सिर्फ पीढ़ी मौजूदी नहीं करते थे, किताबें लिखते थे, वहाँ उलमा पैदा होते थे, मसाइल बयान करते थे, बेहतरीन मुकर्रर थे। दारुल उलूम कादरिया बाबू शेख ने वहाँ चलता था, जहाँ हजारों तलबा होते थे, मेरे कोसी आलम पढ़ाते थे। ऐसे तीन मौजूदी करके सिर्फ ऐसे ही फैलाया, मुदर्रिस बनकर मुकर्रर बनकर के अपना फैज फैलाया। पूरे सुहाने का फैज ये बहरतुल असरार शरीफ में, आप घबरा करेंगे, बहरतुल असरार शरीफ में एक रिवायत है कि बड़े बड़े उलमा और तलबा जामे गौसी आजम कादरिया में बैठे, हुजूर गौसे पाक ने कज़ा व कद्र का मसला समझा रहे थे। कज़ा व कद्र आप नहीं समझे, समझा रहे कज़ा व कद्र का मसला समझा रहे थे। हजरत अबू सऊद जो हजरत हुजूर सैयदना गौसे आजम महबूब सुभानी रज़ी अल्लाह तआला अन्हु के कलामिदा और खुलफा में है, उनकी ये रिवायत है। हम लोग सब बैठे हुए थे, अचानक हमने देखा कि ऊपर से एक बहुत बड़ा सांप सीधे गौसे पाक की गोद में गया। गौसे पाक में बैठे हुए थे और ये ऐसे उलमा हजारों तलबा बैठे हुए। मैं बातें कर रहा हूँ, आप गौर से मुझे देख भी रहे, सुन भी रहे। अब मेरी गोद में एक बड़ा सांप मुंह फाड़े गिरे तो आपका हाथ क्या हो, मेरे ही हाल खराब हो गए, शायद इसके पर कोई नजर नहीं आएगा। फरमाते हैं अबू सऊद की जब वो सांप गिरा तो इतना खतरनाक और बड़ा सांप था, सीधे हल्के गौसे पाक के गोद में गिरा। हम देखे उछल पड़े और दूर दूर जाके हम खड़े। वो सांप हुजूर गौसे पाक के जूते में सर डाल करो, सर डाला और सर डाल करके इधर से तालाब की तरफ से उसका सर निकला। तो दूर से देख रहे क्या हो रहा है, और फिर उसने पूरे गर्दन में अपने आप को रख दिया। हजरत गौसे पाक जैसे सामने बैठे हुए लोगों को समझा रहे हैं, अपनी पूरी गुफ्तगू इसी तरह से कर रहे, रुके नहीं, हैबत नहीं खा रहा, नहीं किया, हिले भुले तक नहीं। वो सांप इसी तरह से थोड़ी देर तक गर्दन में लिपटा रहा, फिर आहिस्ता से वो अपनी गुठली को खोला और नीचे मुंह करके आपकी नाड़ी की तरफ से हो करके और सीधे दुम के पास ऐसे खड़ा। पूरा सांप दुम पर यू खड़ा है वैसे पाप के सामने, हजरत उसको देख रहे हैं और वो हजरत को देख रहे हैं। फिर वो हजरत से कुछ बातचीत करने लगे, फिर आने पीर से कुछ गुफ्तगु करने लगे और हजरत उसी की जबान में बात करने लगे। ये नहीं कि वो अरबी बोल रहा था, वो अपनी जबान बोल रहा था, वो से बात उसकी जबान समझ भी रहे थे और उसी की जबान में उसको जवाब भी दे। जब बातचीत हो गई फिर उसने सर अपना नीचे किया और वहीं से वो हो गया। थोड़ा कम करो ताकि मैं ज्यादा बोल सकूं, समझे। जब वो गायब हो गया तो जितने हाजिर वहां से भाग गए थे उसको भाग करके देखे और कहने लगे, हुजूर ये क्या मामला। हजरत ने फरमाया कि वो सांप नहीं मैं जिन था और वो इस तरह मुझे आजमाने आया, लेकिन मैं अल्लाह की आका से बड़ी उस आदिल का बंदा अब्दुल कादिर हूं। हजरत ने मुझे बड़ी कुदरत अता फरमाई, मैं अपनी जगह पर साबित कदम रहा। उसने आखिर में तुम पर खड़े होकर मुझसे गुफ्तगु की और कहने लगा, ऐ शेख इस तरह से मैंने कई वलियों को आजमाया, कुछ वली तो वो मुझे मिले जो अंदर से घबराए और जाहिर में बिल्कुल मुतमईन थे और कुछ वो वली मिले जो बाहर से घबराए लेकिन दिल उनका मुतमईन था और कुछ वो मिले जो बाहर से भी घबराए और अंदर से भी घबराए, लेकिन आप एक ऐसे मिले न अपने बातिन में घबराए न जाहिर से डरे, हर तरफ से आप मुतमईन मुझे नजर आए। हाथ बढ़ाइए मैं तौबा करता हूं। उस दिन में तौबा किया कि आज से फिर किसी वली को नहीं आता। हजरत ने फरमाया, सुन मैं दिन जब तू मेरी गोद में गिरा था तो मैं कसाओ कदर का मसला अपने शागिर्दों को समझा। कसा किसको कहते हैं, कदर किसको कहते हैं। कसा कहते हैं फैसले को, इसीलिए काजी को काजी कहते हैं जो फैसला करता है और कसा और कदर अल्लाह का एक फैसला होता है और उस फैसले का कहीं आखिर और एंड होता है। अल्लाह ने फैसला किया कि ये फला बंदा बीमार पड़ेगा, ये अल्लाह का फैसला है। वो बीमार पड़ेगा 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 क्योंकि अल्लाह का फैसला काजी साहब का फैसला नहीं है। अल्लाह ने जो फैसला किया ये जाएगा तो इसका एक्सीडेंट होगा, ये अल्लाह का फैसला है, इसको कजा कहते हैं। लेकिन अब उसकी दूसरी सूरत यह है तो ये फैसला है कि एक्सीडेंट होगा तो जिंदा रहेगा कि मरेगा। आखिर में इसका नतीजा इस एक्सीडेंट का क्या हुआ, अच्छा होगा ये आखिरी नतीजा, मर जाएगा आखिरी नतीजा, ये जो आखिरी नतीजा इसको कहते हैं कदर। कसा और कदर बड़ी आसानी से मैंने समझा दिया, कसा कदर को समझाना आसान नहीं है। कुछ समझे, अल्लाह का फैसला जो होता वो होता है और ये फैसला का अंजाम और नतीजा क्या होगा ये कदर है। फैसला अल्लाह का कसा है और नतीजा उसका कदर है। अगर ने फरमाया, मैं लोगों को कसा और कदर समझा रहा था, तू ठीक उसी वक्त मेरी गोद में गिरा, मैं समझ गया ये अल्लाह का फैसला और तू यहाँ हमेशा नहीं रहेगा, नतीजा जाना है। तुम्हें मेरा ईमान कदर पर भी है, कसा पर भी है। अगर तू गिरा था और मैं घबरा था तो मेरा और मेरे अमल के खिलाफ होता और मैं नहीं चाहता कि मेरा अमल जो है मेरे कौन के खिलाफ हो, जैसा मैं कहता हूँ वैसे ही करता हूँ, जैसा करता हूँ वैसे ही करता हूँ। अगर मैं घबरा जाता तो अल्लाह के फैसले पर मेरा कहा ईमान होता। अल्लाह का फैसला मैं गत्तू गिला है, अगर अल्लाह का फैसला नहीं होता तो गिरता कैसे तू? सर हमारा ईमान है, मैं जो कहता हूँ वो करता हूँ, जो करता हूँ वो कहता हूँ। इसलिए कि हम फरमाता है या अय्युहल्लज़ीना आमनू लिमा तक़ूलूना मा ला तफ़अलून कबूरा मक़दर इंदल्लाहि अन तक़ूलू मा ला तफ़अलून। कुरान फरमाता है ऐ ईमान वालों, वो बात तुम करते हो जो तुम खुद करते हो। अल्लाह के नजदीक सबसे बुरी बात ये है कि कहो और करो मत। ये अल्लाह के नजदीक सबसे बुरी बात है। अरे बेहोश से काम ने अपने मुरीदों को बताया, अगर अल्लाह के फैसले से किसी मुसीबत में तुम मुबतला हो गए, मुतमईन रहो कि इसका नतीजा एक निकलने वाला है। कसम पर भी ईमान रखो, कदर पर भी ईमान, घबराने की जरूरत नहीं है। और जो कजा और कद्र पर यकीन रखता है थोड़े दिन के बाद मुतमईन होता है। हर फैसला उसका एक नतीजा है, नतीजा भी बरामद होगा। और जब नतीजा बरामद होगा तो वो नतीजा तुम्हारे हक में, जो एक्सीडेंट हुआ था मरना है तो मरेगा, और जिंदा होगा फिर काम करके लायक हो जाएगा वो होगा। हमारे परेशान होने से कुछ नहीं होता है, कजा और कद्र इसको कहते हैं। उन्होंने अपना फैज इस तरह अता फरमाया कि इंसानों को भी समझाया, जिनों को भी समझाया। महबूब सुहानी का फैज सकलैन की तरफ है, इसलिए वो बहुत सकलैन कहलाते हैं। अल्लाह ताला महबूब सुहानी का फैज अता फरमाए, हम कुफार पर सख्त भी रहे, आपस में रहने दिल भी रहे, और महबूब सुहानी के फैज से हम अल्लाह के इबादत गुजार भी बन जाए। वमा अलैना इल्ला अल्लाह।